यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। लिम्पिया धुरा सहित नेपालको नयाँ नक्सा औपचारिक रूपमा सार्वजनिक। ऐतिहासिक दस्तावेज तथा प्रमाणको अध्ययन गरी छुटेका भूभाग समेत नक्सामा समेटिएको। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालको भनाई। कोरोना भाइरसको परीक्षणको दायरा बढ़ाउन र देशभरका क्वारेन्टाइनको स्तरोन्नति गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। नेपालमा 427 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। कोरोना भाइरसको पीसीआर परीक्षणका लागि कुनै शुल्क नतोकिएको स्वास्थ्य मन्त्रालयद्वारा स्पष्ट। कोरोना भाइरसको संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या 3,29,000 नाग्यो। 50,82,000 भन्दा बढ़ी संक्रमित। र अम्फान नामक आँधीका कारण पूर्वी भारत र बंगलादेशमा पहिरो जाँदा कम्तीमा 15 जनाको मृत्यु। अब समाचार विस्तारमा। सरकारले नेपालको राजनैतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले हिजो मन्त्रालयमा पत्रकार सम्मेलन गरी महाकाली नदीको मुहान लिम्पिया धुरा सहित सबै अन्तर्राष्ट्रिय सिमानाहरू तथा सबै स्थानीय तहका सिमानाहरू समेटिएको नयाँ नक्सा सार्वजनिक गरेको हो। नयाँ नक्सामा दार्चुला जिल्लाका नाभी, कुटी, गुन्जी, कालापानी लगायत महाकाली पूर्वका सबै भूभागहरू समेटिएको छ। पत्रकार सम्मेलनमा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले ऐतिहासिक दस्तावेज तथा प्रमाणहरूको अध्ययन गरी यस अगाडिको नक्सामा छुटेका भूभागहरू समेत नयाँ नक्सामा समावेश गरेको जानकारी दिनुभयो। मन्त्री अर्यालले नयाँ संस्करणको नक्सा छिट्टै हार्ड कपी तथा वेबसाइटमा उपलब्ध हुने बताउनुहुँदै सबै सरकारी कागजपत्र, पाठ्य पुस्तक तथा नेपालको नक्सा प्रयोग हुने सबै ठाउँमा अध्यावधिक नक्साको प्रयोग गर्न सबैलाई आग्रह गर्नुभयो।
मुलुकको इतिहासमा लिपुलेख, लिम्पिया धुरा र कालापानी भूभाग समेटिएको अध्यावधिक राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गर्न पाउँदा यस घडीमा हामी सबै गौरवान्वित भएका छौं। यो अध्यावधिक राजनीतिक प्रशासनिक नक्सा छिट्टै प्रकाशनमा ल्याइनेछ। अब उपरान्त नेपालको नक्सा प्रयोग भएका सबै सरकारी दस्तावेज एवं पाठ्य पुस्तकहरूमा नयाँ संस्मरण बमोजिमका नक्साहरू प्रयोग गरिनेछ। आम नक्सा प्रयोगकर्ताहरूमा अपील गर्न चाहन्छु, अब उपरान्त सबैले यही नक्सा बमोजिमको नक्सा प्रयोग गर्नुहुनेछ।
मन्त्री अर्यालले तत्कालीन इस्ट इण्डिया कम्पनी र नेपाल सरकार बीच भएको सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वका सबै भूभागहरू नेपालका अभिन्न अंग रहेको हुनाले छिमेकी राष्ट्र भारतले समेत यसलाई सकारात्मक रूपमा लिनुपर्नेमा जोड़ दिनुभयो। मन्त्री अर्यालले द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासद्वारा भारतसँगका सबै समस्याहरूको समाधान खोज्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
विगतमा नेपालको नक्सामा छुटाइएका भूभाग समेत देशको सीमाभित्र पर्ने गरी नेपालको अध्यावधिक राजनीतिक र प्रशासनिक नक्सा प्रकाशन गर्ने निर्णय भएबाट नेपाल सरकार आफ्नो राष्ट्रियता र सम्प्रभुताको रक्षा गर्न प्रतिबद्ध रहेको पुनः प्रमाणित भएको छ। आगामी दिनमा छिमेकी मित्र राष्ट्र भारतसँग द्विपक्षीय वार्ता र कूटनीतिक प्रयास मार्फत समस्याको समाधान गर्न प्रतिबद्ध छौं। मित्र राष्ट्र भारतले पनि सकारात्मक रूपमा लिनेछ भन्ने विश्वास लिएका छौं।
यसअघि यही जेठ 5 गतेको मन्त्री परिषद बैठकले महाकाली नदीको मुहान लिम्पिया धुरा सहित प्रचलित नक्सामा छुटेका भागहरू समेटिएको नयाँ नक्सा स्वीकृत गरेको थियो। यसै गरी जेठ 2 गते संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत छुटेका भूभाग समेटी नयाँ नक्सा सार्वजनिक गर्ने उल्लेख गरिएको थियो। राष्ट्रिय सभाको हिजोको बैठकले 2 विधेयक पारित गरेको छ। बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बा हम्फेले प्रस्तुत गर्नुभएको नेपाल विशेष सेवा विधेयक 2076 बहुमतले पारित गरेको छ। यस्तै युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले प्रस्तुत गर्नुभएको राष्ट्रिय खेलकुद विकास विधेयक 2075 प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित बैठकले पुनः पारित गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूषालले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त बिउ बिजन दोस्रो संशोधन विधेयक 2075 र बिरूवा संरक्षण पहिलो संशोधन विधेयक 2075 बैठकको सर्वसम्मतिले स्वीकृत गरेको छ। विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरूङले नीति अनुसन्धान प्रतिष्ठान विधेयक 2076 सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको थियो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले कार्य व्यवस्था परामर्श समितिमा सदस्यमा मनोनित गर्नका लागि प्रस्ताव गर्नुभएको को सांसदहरू अनिता देवकोटा, गोपी बहादुर सार्की अछामी, प्रकाश पन्त, शेखर कुमार सिंहको नामलाई बैठकले सहमति दिएको छ। यसअघि राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले कोविड 19 को नियन्त्रण र उपचारका लागि अस्पताल र स्वास्थ्य सेवा विस्तार गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसद हरिराम चौधरीले सुदूरपश्चिम प्रदेशबाट भारतमा धेरै नेपाली मजदूरी गर्न गएको र फर्कने क्रम तीव्र रूपमा बढ़ेको भन्नुहुँदै सुदूरपश्चिममा कोविड 19 को समस्या समाधान गर्न तत्काल अस्पतालको व्यवस्थाका साथै परीक्षणमा ध्यान दिन सरकारसँग माग गर्नुभयो। सांसद जितेन्द्र नारायण देवले कोरोनाको समस्या समाधान गर्न विशेष ध्यान दिनु र विदेशबाट नेपाल फर्कन चाहने नेपालीलाई नेपाल ल्याएर सुरक्षित राख्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद शेखर कुमार सिंहले धेरै मानिस क्वारेन्टाइनमा बसेको भए पनि उनीहरूको परीक्षण र रेखदेख प्रभावकारी रूपमा हुन नसकेको भन्नुहुँदै सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद रामनारायण बिडारीले मुलुकको सीमा सम्बन्धी समस्यालाई सीमा सम्बन्धी अन्तर्राष्ट्रिय कानून सिद्धान्त प्राप्त तथ्य र प्रमाणका आधारमा छिटो भन्दा छिटो टुंगो लगाउनुपर्ने बताउनुभयो। छलफलमा सांसदहरूले खेती गर्ने समय शुरू भइसक्दा पनि किसानहरूले मलखाद र बिउ बिजन प्राप्त गर्न नसकेको भन्नुहुँदै प्रभावकारी प्रबन्ध गर्न माग गर्नुभयो। नेपालभित्र खड़ा गरिएका क्वारेन्टाइन विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ को मापदण्ड अनुसार बनाउन सांसदहरूले माग गर्नुभयो। सांसदहरूले सरकारलाई आफ्नो नियन्त्रणका मालवाहक यातायात का साधनलाई गाउँ गाउँसम्म लगेर त्यहाँको कृषि उत्पादन शहरसम्म ल्याउने र विदेशबाट आयात रोकेर देश आत्मनिर्भर बनाउने तर्फ लाग्न आग्रह गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक जेठ 12 गते सोमबार बिहान 11 बजेका लागि बोलाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको परीक्षणको दायरा बढ़ाउन र देशभरि रहेका क्वारेन्टाइनको स्तरोन्नति गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री ओलीले हिजो कोविड 19 संकट व्यवस्थापन केन्द्र सीसीएमसीमा पुगेर कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भइरहेका कार्यहरूको जानकारी लिएपछि यस्तो निर्देशन दिनुभएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईले जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले कोरोना महामारी रोकथाम नियन्त्रण र प्रतिकार्यलाई थप प्रभावकारी बनाउँदै परिस्थितिलाई सहज बनाउने कार्यमा सबै पक्षले उच्च मनोबलका साथ एकताबद्ध भएर योगदान पुर्याउन सम्बद्ध सबैलाई निर्देशन दिनुभएको सचिव गुरागाईले जानकारी दिनुभयो। छाउने स्थित सीसीएमसीको कार्यालयमा पुगेर प्रधानमन्त्री ओलीले अपरेशनका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव गुरागाई सहित नेपाली सेनाका वरिष्ठ सैन्य अधिकृतबाट जानकारी लिनुभएको हो। थप 25 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 427 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मीडिया ब्रिफिङमा हिजो मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले विभिन्न जिल्लाका 18 जना पुरूष र 7 जना महिलामा हिजो कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। प्रवक्ता देवकोटाका अनुसार कपिलवस्तुमा 13 जना, बाँकेमा 6 जना, धनकुटामा 5 जना र नवलपरासीको सुस्तामा 1 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा हालसम्म 38 जिल्लाका 358 जना पुरूष र 69 जना महिलामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका मध्ये 2 जनाको मृत्यु भएको छ भने 45 जना उपचारपछि निको भई घर फर्किएका छन्। यसै गरी रूपन्देहीको क्रिम्सन अस्पतालमा उपचारका क्रममा रहेका गुल्मीका 41 वर्षीय पुरूषको स्वास्थ्य अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो। हालसम्म नेपालमा कुल 35,494 जनाको पीसीआर तथा 75,072 जनाको आरडीटी विधिबाट परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सामुदायिक अस्पताललाई कोरोना भाइरस परीक्षणका लागि आरडीटीबाट परीक्षण गर्न अनुमति दिने सम्बन्धी अन्तरिम निर्देशिका 2077 जारी गरेको छ। निर्देशिका अनुसार मन्त्रालयमा दर्ता भएका निजी तथा सामुदायिक अस्पतालले मात्र आरडीटी परीक्षण गर्न पाउने भएका छन्। यसअघि मन्त्रालयले सार्वजनिक स्वास्थ्य संस्थाले पनि पीसीआर परीक्षण गर्न दिने निर्णय गरेको थियो। अस्पतालले आरडीटी परीक्षणका लागि उपत्यकाभित्रका स्वास्थ्य संस्थाले स्वास्थ्य सेवा विभागबाट र उपत्यका बाहिरका स्वास्थ्य संस्थाले सम्बन्धित प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्नेछ। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षण पीसीआर विधिबाट सार्वजनिक स्वास्थ्य संस्थालाई गर्न दिने निर्णय भए पनि शुल्क नतोकिएको स्पष्ट गरेको छ। मन्त्रालयका आईसीएस कोअर्डिनेटर डाक्टर गुणराज लोहनीले विज्ञप्ति जारी गर्नुहुँदै परीक्षणको दायरा बढ़ाउन सार्वजनिक स्वास्थ्य संस्थालाई पीसीआरबाट परीक्षण गर्न दिने भए पनि शुल्क नतोकिएको जानकारी दिनुभयो। मन्त्रालयले अस्ति स्वेच्छाले कोविड 19 को परीक्षण गराउन चाहने स्वदेशी तथा विदेशी नागरिकलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र सूचनाको गोपनीयता तथा नियमित रिपोर्टिङ गर्ने शर्त पालना गर्ने गरी सार्वजनिक स्वास्थ्य संस्था मार्फत परीक्षण सशुल्क गराउने निर्णय गरेको थियो। काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर 4 किसिगालमा एकजना पुरूषमा कोरोना संक्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सील गरी ट्रेसिङ गर्न लागिएको छ। अर्थ मन्त्रालय अन्तर्गत भैरहवा भन्सार कार्यालयमा हल्का सवारी चालक पदमा कार्यरत 58 वर्षीय संक्रमित वैशाख 25 गते आफै गाड़ी चलाएर भैरहवाबाट काठमाण्ड आएको जानकारी प्राप्त भएको नगरपालिकाका प्रवक्ता मनोज कुमार ढुंगानाले बताउनुभयो। मंगलबार राति प्राप्त पीसीआरको प्रतिवेदनमा उहाँलाई संक्रमणको पुष्टि भएको थियो। संक्रमितको सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न किसिगाल क्षेत्रलाई सील गरिएको नगरपालिकाले जनाएको छ। काठमाडौँ उपत्यकामा कोरोना संक्रमित व्यक्ति भेटिन थालेसँगै ललितपुरका छवटा स्थानीय तहले कोरोना भाइरसको परीक्षण शुरू गरेका छन्। स्थानीय तहले स्वास्थ्य, सरसफाई, सुरक्षा तथा राहत वितरणमा खटिएका कर्मचारी, जनप्रतिनिधि, चालक, सहचालक, संचारकर्मी, एक महिनाभित्र संक्रमण फैलिएका जिल्लाबाट आएका नागरिक लगायतको परीक्षण शुरू गरेको ललितपुर महानगरपालिकाले जनाएको छ। बाँकेको नेपालगंज नाका पारी भारतीय बजार रूपैडिहामा रोकिएका 1325 नेपालीलाई नेपाल प्रवेश गराइएको छ। भारतका विभिन्न शहरबाट आएर रूपैडिहामा केही दिनदेखि रोकिएका प्रदेश नम्बर 5 र कर्णाली प्रदेशका विभिन्न जिल्लाका नेपालीलाई नेपाल ल्याइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो। उनीहरूलाई सम्बन्धित जिल्लाका स्थानीय तहका क्वारेन्टाइनमा पठाउन लागि पनि उहाँले बताउनुभयो। बाँकीमा रहेका करिब 1000 भारतीयलाई पनि भारत पठाइएको छ। प्रदेश नम्बर 2 विभिन्न जिल्लासँग जोड़िएका सीमा नाकाबाट भारतका विभिन्न शहरमा रोजगारीका लागि गएका र सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरूलाई नेपाल फर्काउने काम शुरू भएको छ। सीमावर्ती भारतीय क्वारेन्टाइनमा अवधि पूरा गरेकाहरूलाई निश्चित सीमाबाट पुनः स्वास्थ्य विवरण लिएर नेपाल फर्काएर सम्बन्धित पालिकाहरूले तयार पारेको क्वारेन्टाइनमा राख्ने काम शुरू गरिएको हो। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
भारतको सीमावर्ती क्षेत्रमा रहेका भारतीय क्वारेन्टाइनहरूमा अवधि पूरा गरेकाहरूलाई पुनः ज्वरो एवं स्वास्थ्य विवरण लिएर नेपाल प्रवेश गराउने काम भइरहेको छ। धनुषाको सबैलामा मात्र 4 दिन यता भारत गएका 60 जना भन्दा बढ़ी व्यक्ति आएका छन्। उहाँहरूलाई कसरी व्यवस्थापन गर्नुभएको छ भन्ने जिज्ञासामा नगर प्रमुख विजय शंकर शाह।
हामीहरू नगरपालिकाभित्र सबै इन्तजाम पनि गरेको छु। पहिला हामीहरू 25 बेडको गरेको थिए, त्यसपछि 50, अब हामीहरू 100 तर्फ लग्दैछ। सक्दो हामीहरू जति हुन्छ त्यसमा प्रयास गरिरहेछु, सफल तरिकाले हामीहरू यो व्यवस्थापन गरौं।
जनकपुरधाम उपमहानगरपालिकाले पनि व्यवस्थित रूपमा सञ्चालनमा ल्याएको क्वारेन्टाइनमा राख्न थालेको बताउँदै नगर प्रमुख लालकिशोर शाह।
बिहान 6 बजेदेखि योगा हामी त्यो ब्लक स्पिकर कहाँ राखिया छ, त्यहाँ बस्नुहुन्छ, सफाई कर्मचारी बस्नुहुन्छ, अनि खानाका लागि हामीले क्याटरिङको व्यवस्था गरेको छ, तिनीहरू बस्छन्, स्वच्छाकर्मी जनपदको त्यहाँ बस्नुहुन्छ।
भारतमा कोरोनाको उच्च जोखिम रहेको हुनाले नेपालमा नेपालीलाई भित्याउँदा अपनाइएको सुरक्षा बारेमा धनुषाका प्रमुख जिल्ला अधिकारी कोसरी निरौला।
हामी एउटै बाटो जटैबाट आउन सक्नुहुन्छ, जटैमा हामीले हेल्थ टेस्ट राखेका छौँ, त्यहाँबाट जम्मा गरेर उहाँहरूलाई विभिन्न पालिकामा जाँदा छ, उहाँहरूको पालिकाको क्वारेन्टाइनमा पुर्याउँछौँ। क्वारेन्टाइन राखिसके पछाडि हाम्रो स्वाब परीक्षण गर्ने संकलन गर्ने साथीहरूले गएर उहाँहरूको संकलन गर्नुहुन्छ।
खुल्ला सिमाना भएका कारणले लुकी छिपी आउँदा बढी संक्रमण समाजमा फैलिने खतरा रहेको बेलामा अहिले औपचारिक मार्गबाट ल्याउँदा कम जोखिम रहेको बताउँदै प्रदेश नम्बर 2 आन्तरिक मामला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव।
हामी संघीय सरकारसँग समन्वय गरेर जुन मान्छेहरू अहिले बोर्डरमा फसेर बसिरहेका छन् उनीहरूलाई सुरक्षित रूपमा चेक जाँच गराई तत्कालको लागि क्वारेन्टाइनमा राखेका छु। त्यसपछि चेक जाँच गरेर कुनै किसिमको त्यस्तो चाहे समस्याहरू देखियो या संक्रमित भएकोहरूलाई आइसोलेसनमा राख्ने, जसले के हुन्छ कि हाम्रो संक्रमणलाई हामी बढ्न दिँदैनौ।
भारतमा रहेका नेपालीलाई फर्काउँदा अनिवार्य रूपमा क्वारेन्टाइन बस्नुपर्ने व्यवस्थाले समुदायमा कोरोना फैलिने जोखिम कम रहेकाले क्वारेन्टाइनको व्यवस्थापन मजबूत बनाउन जरूरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब बाँकी समाचार। झापाको कचनकवल गाउँपालिकाका 10 जना कोरोना संक्रमित भएपछि 5 वटा वडा सील गरिएको छ। दक्षिणी झापासँग सीमा जोड़िएको पालिकाका वडा नम्बर 1 देखि 5 सम्मका वडा सील गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताउनुभयो। उनीहरूलाई राखिएको क्वारेन्टाइनमा समेत सील गरिएको उहाँले जानकारी दिनुभयो। सोही पालिकाका सीमा क्षेत्रबाट मात्र 4 दिनभित्रमा 146 नेपाल प्रवेश गरेका छन्। सीमा क्षेत्रमा आइपुगेका नेपालीलाई सुरक्षित तरिकाले क्वारेन्टाइनमा ल्याएर राखिएको हुँदा गाउँवासीमा त्रास नफैलिएको पालिकाका अध्यक्ष अन्जार आलामले बताउनुभयो। कपिल वस्तुको यशोधरा गाउँपालिका वडा नम्बर 6 को वासुदेव जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनबाट 11 जना भागेका छन्। सोमबार 3 र मंगलबार 8 गरी 11 जना भागेका हुन्। भागेकाहरू सो वडाका रतनपुर र भैंसाही गाउँका रहेको यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डेले बताउनुभयो। 15 दिनको क्वारेन्टाइन अवधि पूरा भए पनि किट अभाव भन्दै करिब 20 दिनसम्म परीक्षण नगरिएपछि उनीहरू भागेको जनाइएको छ। 2 दिनमा गरी 11 जना भागेपछि खोजी गर्न प्रहरी चौकी रंगपुर प्रशासन र गाउँपालिकालाई पत्राचार गरिएको वडाध्यक्ष पाण्डेले जानकारी दिनुभयो। भारतबाट फर्किएका नेपालीलाई राख्नका लागि झापामा 850 बेडको होल्डिङ सेन्टर निर्माण गरिएको छ। भद्रपुर नगरपालिकामा रहेको मेची बहुमुखी क्याम्पसमा 300, बिरता मोड स्थित कञ्चनजंघा हेल्थ इन्स्टिच्यूटमा 200, शिव सताक्षी नगरपालिकाको राष्ट्र रमणीय आदर्श माविमा 150, दमकमा रहेको मानसरोवर इन्स्टिच्यूट अफ साइन्स एण्ड टेक्नोलोजी र मदन भण्डारी प्राविधिक शिक्षालयमा 100 गरी 850 बेडको होल्डिङ सेन्टर तयार गरिएको कोरोना संक्रमण रोकथाम अनुगमन तथा समन्वय समितिका संयोजक सोमनाथ पोर्ते जानकारी दिनुभयो। कञ्चनपुरको पश्चिमी नेपाल भारत 10 गजा क्षेत्रमा अलपत्र परेका 195 जनाको उद्धार गरिएको छ। भारतका विभिन्न शहरबाट केही दिन पहिले सीमावर्ती बजार खटिमा हुँदै कञ्चनपुर स्थित महाकाली नदी पश्चिमको महाकाली नगरपालिकामा आइपुगेका उनीहरूलाई महेन्द्रनगर प्रवेश गराइएको भीमदत्त नगरपालिकाले जनाएको छ। उनीहरूलाई भीमदत्त नगरपालिका स्थित बैजनाथ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको र स्वास्थ्य परीक्षणपछि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी पठाइने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले बताउनुभयो। अस्पतालहरूले लकडाउनको अवधिमा समेत नियमित ओपीडी सेवा शुरू गरेका भए पनि अत्यावश्यक अवस्थामा बाहेक अस्पताल नजान चिकित्सकहरूले आग्रह गरेका छन्। अस्पतालबाट समेत कोरोना संक्रमण हुने जोखिम रहेकाले नियमित औषधि सेवन गरिरहेका बिरामीले पुरानै औषधिलाई निरन्तरता दिन र स्वास्थ्यमा थप समस्या देखिएमा टेलिफोन लगायत वैकल्पिक माध्यमबाट चिकित्सकसँग परामर्श गर्न पनि चिकित्सकहरूको सुझाव छ। सरिता खनालको रिपोर्ट।
कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण बन्द रहेका अस्पतालका ओपीडी सेवा पुनः सुचारू भएका छन्। तर अस्पतालबाट समेत कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिम रहेको हुँदा अत्यावश्यक अवस्थामा बाहेक अस्पताल नजान सर्वसाधारणलाई चिकित्सकहरूले आग्रह गर्नुभएको छ। लकडाउनको शुरूआती दिनहरूमा केही समय बन्द रहे पनि लकडाउनको अवधि लम्बिँदै गएपछि वीर अस्पताल, सिभिल अस्पताल, मेडिसिटी, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र लगायत उपत्यकाका अधिकांश निजी तथा सार्वजनिक अस्पतालहरूले ओपीडी सेवा सुचारू गरेका छन्। ओपीडी सेवा शुरू भएपछि नियमित औषधि सेवन गरिरहेका व्यक्तिहरू तथा सामान्य अवस्थाका बिरामीहरू समेत अस्पताल जाने गरेको पाइएको छ। लकडाउनको अवस्थामा समेत नियमित फलोअप लगायत ओपीडी सेवा लिनका लागि हाल दैनिक 400-500 जनासम्म बिरामी आउने गरेको वीर अस्पतालका कार्यकारी निर्देशक डाक्टर केदार प्रसाद सेन्चुरी बताउनुहुन्छ।
बिरामीको चाप चाहिँ पहिले अब 2500 करेजमा आउँथ्यो भने अहिले चाहिँ 450-500 चाहिँ आउँछ। इमर्जेन्सी पर्यो भनेदेखि त आइ नै राख्नु भएको छ। फलोअपको बिरामीहरूलाई चाहिँ डाक्टरसँग सल्लाह लिएर तपाईँहरू चाहिँ घरमै औषधिको चाहिँ नियमित सेवन गर्नुपर्ने हुन्छ, नियमित व्यायाम गर्नुपर्ने हुन्छ। आउने अवस्थामा नआउने, अर्जेन्ट पर्यो भने मात्रै आउने, सामान्य जुन छ नि स्वस्थ रहने उपाय त्यो चाहिँ अब आफैले अवलम्बन गर्ने।
मुटु रोगका बिरामीलाई उपचार सेवा दिँदै आएको शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा समेत दैनिक 150 जनासम्म बिरामी ओपीडी सेवाका लागि जाने गरेका छन्। केन्द्रका कार्यकारी निर्देशक डाक्टर चन्द्रमणि अधिकारी।
सुरुमा अलिक बिरामी कम थियो, 25-30 जनाबाट सुरु हुनुभयो दिनमा, बिचमा 150 पुगेको थियो। केही प्रतिशत मान्छेहरूमा चाहिँ बासमा उहाँहरू आउनै नपर्ने हो, जर त्रासको कारणले मात्र आउनु भएको छ। त्यसैले चाहिँ मेरो सल्लाह चाहिँ के हो भने जसलाई समस्या भयो, गाह्रो भयो भने उहाँहरूले चाहिँ हस्पिटल आउने, त्यस्तो कुनै पनि गाह्रो छैन भने चाहिँ अहिले जे औषधि छ त्यही खाएर घरमै बस्ने।
अस्पतालहरूले ओपीडी सेवा सञ्चालन गरेको भए पनि स्वास्थ्यमा जटिल समस्या नआई अस्पताल नजान र नियमित शारीरिक व्यायाम तथा पर्याप्त आराम गर्न सुझाव दिनुहुन्छ वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर ओम मूर्ति अनिल।
बाहिर हिँड्ने, निस्किने, कुरा गर्ने मान्छेसँग भेट्ने जुन नियमित गतिविधि थियो त्यसमा परिवर्तन भएको कारणले अधिकांश व्यक्तिले छातीको बीच भागमा या छेउमा दुख्ने, स्याहा हुने, डर लाग्ने, मुटु ढुकढुक हुने, राति निद्रा राम्रो नलाग्ने, यो सबै एन्जाइटीका लक्षणहरू हामी आज भोलि प्राय बढी भएको देख्छौ। त्यसैले आत्तिएर हुँदैन, यो बेलामा हाम्रो शारीरिक क्रियाकलाप राम्रो हुनुपर्छ र समयमा औषधि खाने, समयमा सुत्ने र यो हामी जेनरल प्रिकसन लियौं भने अरू समस्याहरू आउँदैन।
लकडाउनको अवधिमा घरमा बसिरहेको अवस्थामा स्वास्थ्यमा कुनै समस्या देखिएमा सर्वप्रथम टेलिफोन तथा अन्य माध्यमबाट नियमित परीक्षण गराइरहेका चिकित्सक वा अन्य विशेषज्ञसँग परामर्श लिने र समस्या समाधान नभए मात्रै अस्पताल जान चिकित्सकहरू सल्लाह दिनुहुन्छ। पुनः एकपटक वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल।
अझ एक दुई महिना हामीले जचाउन नपाउने वातावरण पनि हुन सक्छ, यस्तो बेलामा नियमित ब्लड प्रेसर जाँच्ने र आफूलाई केही समस्या छ भने जान्ने व्यक्तिलाई फोनको माध्यमले हामीले कन्ट्याक्ट गर्ने या अस्पताल या डाक्टरलाई कन्ट्याक्ट गर्ने, अधिकांश रोगमा हामी कहाँ आए पनि कुनै कारणवश चेक गर्न सक्दैनौ भने त्यस्तो अवस्थामा हामी पुरानै औषधिलाई निरन्तरता दिने चाहिँ हामी सल्लाह दिने हो सबैलाई।
लकडाउनका समयमा लामो समयसम्म घरमै बसिरहँदा जो कोहीमा स्वास्थ्य सम्बन्धी केही समस्या देखिन सक्छ, तर हालको असहज अवस्थामा घरबाटै टेलिफोन वा अन्य माध्यमबाट चिकित्सक वा अन्य विशेषज्ञसँग परामर्श लिएर तथा सन्तुलित खानपान र नियमित व्यायाम गरेर स्वास्थ्य लाभ लिनु नै उचित देखिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
नेपालमा कोरोना संक्रमितको संख्या 444 पुगेको छ। अघि बिहान अध्यावधि गरिएको विवरण अनुसार कोरोना पुष्टि भएकाहरूको संख्या 444 पुगेको हो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर विकास निर्माण र उद्योग धन्दा सञ्चालन गर्न आग्रह गर्नुभएको छ। नेपाल उद्योग परिसंघले हिजो गरेको भर्चुअल अन्तर्क्रियामा उहाँले सरकारले महामारी बीचमै जीवन खोज्ने गरी उद्योग सञ्चालन गर्ने, रोकिएका विकास आयोजनाको काम सञ्चालन गर्ने र उद्योगका लागि अत्यावश्यक कच्चा सामग्रीको ढुवानी रोक्न गर्न सक्ने व्यवस्था मिलाइएको बताउनुभयो। महामारी लम्बिँदै गए बाह्य श्रम बजारमा रहेका 10 लाख नेपाली रोजगारी गुमाएर स्वदेश फर्कने प्रारम्भिक प्रक्षेपण रहेको उल्लेख गर्नुहुन्छ। उहाँले नेपालमा रोजगारी गुमाएका 11 लाख र हरेक वर्ष श्रम बजारमा थपिने 5 लाख समेत गरेर 26 लाख श्रम शक्तिको व्यवस्थापन गर्ने गरी सरकारले काम गरिरहेको बताउनुभयो। काभ्रे पलाञ्चोकको भुम्लो गाउँपालिका 8 मा हिजो बलेरो जीप दुर्घटना हुँदा 2 जना सुनकोशी नदीमा खसेर बेपत्ता भएका छन्। घटनामा 1 जना घाइते भएका छन्। दोलालघाटबाट सापिङतर्फ दाना र सिमेन्ट लिएर जाँदै गरेको बोलेरो जीप अचानक पछाडिका 2 वटा टायर सड़कबाट तल खसी कोल्टे पर्दा त्यसमा सवार मध्ये 2 जना सुनकोशी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रे प्लाञ्चोकले जनाएको छ। बेपत्ता हुनेमा भुम्लो गाउँपालिका 1 का 26 वर्षीय अशोक गिरी र सोही गाउँपालिका 4 का 28 वर्षीय भोला महत रहेका छन्। कपिल वस्तुको शिवपुरमा सर्पको टोकाईबाट 1 जना युवकको मृत्यु भएको छ। शिवराज नगरपालिका वडा नम्बर 1 का 20 वर्षीय सोनु बिकको मृत्यु भएको वडा अध्यक्ष जगत जीशीले बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अवकाश प्राप्त अधिकृत ऋषिराम अर्यालले 17,83,00,000 रूपियाँ भन्दा बढ़ी सम्पत्ति गैर कानूनी रूपमा आर्जन गरेको आरोपमा उनी विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। 2039 सालमा गाविस सचिव अर्थात खरिदारबाट सेवा प्रवेश गरेका अर्यालको आर्थिक वर्ष 2075-76 सम्मको अवधिमा आर्जन गरेको 26,60,69,000 मध्ये 17,83,41,500 रूपियाँ गैर कानूनी रूपमा आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या 50,82,000 नागेको छ। हालसम्म 3,29,000 भन्दा बढ़ीको मृत्यु भएको छ। उपचारपछि स्वास्थ्य लाभ गर्नेको संख्या 20,20,000 भन्दा बढ़ी रहेको जनाइएको छ। अमेरिकामा 15,91,000 संक्रमित भएका छन् भने 94,933 जनाको मृत्यु भएको छ। बेलायतमा संक्रमितको संख्या 2,48,000 पुगेको छ भने 35,700 जनाको मृत्यु भएको छ। छिमेकी मुलुक भारतमा 1,12,000 भन्दा बढ़ी व्यक्ति संक्रमित भएका छन् भने 3,434 जनाको मृत्यु भएको छ। दक्षिण कोरियामा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूले फेरि विद्यालयमै गएर अध्ययन गर्न थालेका छन्। विश्वभर अध्ययन अध्यापन कार्य अवरूद्ध भइरहेका बेला दक्षिण कोरियामा शैक्षिक संस्था पुनः सञ्चालन गर्न थालिएको छ। अम्फान नामक आँधीका कारण पूर्वी भारत र बांगलादेशमा पहिरो जाँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ। बांगलादेश र भारतको पूर्वी तटीय क्षेत्रमा अम्फान आँधी आउने पूर्वानुमानपछि त्यहाँका 10 लाख नागरिक विस्थापित भएका छन्। कतिपयलाई सरकारले उद्धार गरी सुरक्षित स्थानतर्फ लगेका छन् भने कतिपय नागरिक आफै पनि सुरक्षित स्थानमा गएको बताइएको छ। विशेष गरी भारतको पश्चिम बंगाल राज्यमा आधीबाट बस्न सतर्कता अप्नाइएको समाचारमा जनाइएको छ। विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको महामारी र राजनैतिक हिंसाको त्रासबीच लामो समय आन्तरिक द्वन्द्व झेलेको अफ्रिकी मुलुक बुरुण्डीमा राष्ट्रपति पदका लागि मतदान सम्पन्न भएको छ। सन् 1993 शुरू भएको गृहयुद्ध अन्त्य भएपछि पहिलो पटक भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ। सत्तारूढ सीएनडीडी एफडीडी दलका बहालवाला राष्ट्रपति पियर कुरुजिजाले पदत्याग गर्ने घोषणा गरेपछि बुरुण्डीमा निर्वाचन भएको हो। राष्ट्रपति पियरमाथि मानव अधिकार हनन र पदको दुरूपयोग सम्बन्धी धेरै मुद्दाहरू त्यहाँको सर्वोच्च अदालतमा विचाराधीन छन्। अब मौसम। आज देशको पूर्वी मध्य र पश्चिमी भागमा सामान्यदेखि आंशिक बदली रही। पूर्वी भागका धेरै स्थान र मध्य तथा पश्चिमी भागका केही स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 30.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.6 डिग्री सेल्सियस, वर्षा 1 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 95%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:12 भयो भने सूर्यास्त भरे साँझ 6:50 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। लिम्पिया धुरा सहित नेपालको नयाँ नक्सा औपचारिक रूपमा सार्वजनिक। ऐतिहासिक दस्तावेज तथा प्रमाणको अध्ययन गरी छुटेका भूभाग समेत नक्सामा समेटिएको भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालको भनाई। कोरोना भाइरसको परीक्षणको दायरा बढ़ाउन र देशभरका क्वारेन्टाइनको स्तर उन्नति गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। नेपालमा 444 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। कोरोना भाइरसको पीसीआर परीक्षणका लागि कुनै शुल्क नतोकिएको स्वास्थ्य मन्त्रालयद्वारा स्पष्ट। कोरोना भाइरसको संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या 3,29,000 नाग्यो। 50,82,000 भन्दा बढ़ी संक्रमित। र अम्फान नामक आँधीका कारण पूर्वी भारत र बांगलादेशमा पहिरो जाँदा कम्तीमा 15 जनाको मृत्यु। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।